अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयवस्तुहरू उठान गर्ने क्रममै कार्यक्रम आजका नारी लिएर बुधबारको बिहानी हामी यहाँहरूमा आज उपस्थित भएका छौं। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मोहन काफ्लेका साथ म चन्दा विष्ट। आज हामी एकल महिलाको सवालमा केन्द्रित रहेर कुराकानी गर्न लागेका छौ। आफ्नो जीवनसाथी गुमाउँदा र साथ छोडिदिँदाको पीड़ा एकातर्फ अनि त्यसपछिको जीवनमा गर्नुपर्ने दीर्घकालीन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ एकल महिलाहरूको संघर्षशील कथा छ। बाध्यताले दुःख र एउटा घटनाले जीवन मोडिदिन्छ र त्यही मोडिनुसँगै भनिन्छ नि दुःखले केही सिकाउँछ पनि भनेर। त्यही सिकाइ त्यही बुझाइको कारण अहिले एकल महिलाहरू समूहमा आबद्ध हुँदै हुनुहुन्छ र नेपालको 77 जिल्लामा अहिले एकल महिला समूह सुरक्षा हक अधिकारको लागि संघर्षशील रहेको अहिलेको अवस्था छ र यही मानव अधिकारको लागि महिला एकल महिला समूहको अहिलेको अवस्था एकल महिलाको सवालका विविध पक्ष अधिकार यी विषयवस्तुको शिरोफिरोमा रहेर आज हामी कुराकानी गर्न लागेका छौ मानव अधिकारका लागि महिला एकल महिला समूह डब्ल्यूएचआरको अध्यक्ष कविता पाण्डेसँग। उहाँलाई हामी अधिवक्ताको रूपमा पनि चिन्छौ। कविता म्याम कार्यक्रममा यहाँलाई म हार्दिक स्वागत गर्छु।
हजुर नमस्कार धन्यवाद।
नमस्ते सन्चै हुनुहुन्छ म्याम?
हजुर सन्चै छु। हजुर
नेपाल भर रहेका एकल महिला जो एकल महिला समूहमा आबद्ध हुनुहुन्छ जो आबद्ध हुनुहुँदैन उहाँहरूको लागि पनि केही गरिरहनु भएको छ। त्यो नेतृत्वको एउटा जिम्मा अहिले होइन यहाँले दिनुभएको छ त्यो नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकारको लागि महिला एकल महिला समूहको अध्यक्षको दायित्व सम्हाल्नु भएको छ।
हजुर धन्यवाद।
अहिलेको दिनहरू अहिले कसरी व्यतीत हुँदैछ?
हामीले अब कसरी एकल महिलाहरूलाई अझ पनि एकरूपताका साथ अगाडि बढाउने उहाँहरूको विकास उहाँहरूलाई चाहिँ अझ क्षमता उहाँहरूको क्षमता विकासको लागि के काम गर्ने भन्ने हिसाबमा चाहिँ हामी अहिले त्यसमा नै छलफलमा छौँ। हामी एकल महिलाहरूको समूह चाहिँ कस्तो हो भनेर भन्दाखेरि एउटै दुःख एउटै पीड़ा एउटै संघर्षमा हामी अगाडि बढ्न पर्ने हो। हामी 77 जिल्लामा रहेका एकल महिलाहरू एकबद्ध रूपमा हामी अगाडि बढ्दैछौँ।
समूहमा शक्ति हुन्छ भनिन्छ होइन?
हजुर
लगभग 2,00,000 हाराहारीमा हाम्रा दिदी बहिनी आमा छोरीहरू एकल महिला समूहमा आबद्ध हुनुहुन्छ। उहाँहरूको अहिलेको यो वर्तमान अवस्था कस्तो छ त भनेर धेरैलाई जिज्ञासा पनि हुनसक्छ। साँच्चै नेतृत्व लिइराख्नु भएको छ कस्तो छ अहिलेको अवस्था?
अहिले कस्तो छ भनेर भन्दा हामीले यसलाई 3 क्याटेगोरीमा राखेको छौँ। एउटा उमेर पुगेर श्रीमानको मृत्यु भइसकेपछि उमेर पुगेकोहरू एउटा एल्डर पर्सनहरूको रूपमा हामीले एकल महिलालाई राखेको छौँ। उहाँहरूको पनि आफ्नै व्यथा छ किनभनेदेखि झन उमेरमा पछि एउटा बुढेसकालमा साथी चाहिने छोराछोरी सबै हुर्की बढिसकेको हुन्छ उहाँहरूको आफ्नो आफ्नो जिन्दगीलाई एउटा चलायमान गरेर अगाडि बढिसकेको अवस्थामा बुढो अवस्थामा श्रीमानलाई गुमाउनु पर्दाको पीड़ा आफ्नो नै छ। अरू समूहमा चाहिँ यङ स्टेजमा नै उहाँहरू एकल हुनुभएको छ। यङ स्टेजमा एकल महिला हुँदा कस्तो हुँदो रहेछ भन्दाखेरि अब हामीले के गर्ने हाम्रो गन्तव्य नै पहिलाउनलाई सबभन्दा ठुलो एउटा दायित्व लिन पर्यो। त्यो दायित्व दुईजना भएर एउटा रथका दुई पाङ्रा जस्ता भएर हिँडेको ठाउँमा एक्लैले त्यो जिम्मेवारी लिँदा छोराछोरीलाई सबै हेर विचार गर्नेदेखि लिएर उहाँहरूको शिक्षा दीक्षा लालन पालन सबै गरेर हामी अगाडि बढ्न पर्दा झन् धेरै कठिन अवस्थाको हामीले राखेको छौँ। र अर्को चाहिँ हामीले बिर्सिनु हुँदैन हाम्रो द्वन्द्वको कारणले गर्दाखेरि पनि हाम्रो धेरै दिदी बहिनीहरू एकल हुनुभएको छ। त्यो एकल महिलाहरूको फेरि आफ्नै पीडा छ तर एउटै पीडा लिएर हामी अगाडि बढिरहेको छौँ। सबै दृष्टिकोणले हेर्दा सबभन्दा ठुलो चोट पर्ने भनेको चाहिँ अझ पनि हाम्रो सामाजिक र सांस्कृतिक कारण छ त्यसले नै हामीलाई चाहिँ ठुलो चोट अझ पनि पुर्याइरहेको छ। 21 शताब्दीमा एकदम विकसित रूपमा चाहिँ हामी अगाडि बढेको छौँ अहिले हामी लोकतन्त्रदेखि लिएर सबै कुरालाई हामीले भोगिरहेको छौँ तर पनि अझ पनि कति धेरै ठाउँमा चाहिँ हामीले ऐन कानुन नीति नियमहरू परिवर्तन गर्नुपर्छ। सबभन्दा फर्स्टमा त हामीले मानिसको सोच नै बदल्नु पर्छ। बिस्तारै यसमा परिवर्तन भएको छ।
हजुर लगभग 23 वर्ष भयो एकल महिला समूह आबद्ध हुनुभएको हुन त भनिन्छ नि होइन, दुःख पीडाले परिस्थितिले मानिसलाई धेरै कुरा सिकाउँछ भनेर, त्यो सिकाइ र बुझाइसँगै संघर्षशील रहँदाखेरि केही न केही उपलब्धि हासिल गर्न पनि सक्छौं। मन मार्नु हुँदैन, साहसलाई तोड्नु हुँदैन पनि भनिन्छ। लगभग 23 वर्ष अगाडिको यहाँको जीवन, त्यो दिन फर्केर हेर्दा आज कस्तो लाग्छ? सम्झना त आउँछ होला नि है?
एकदमै आउँछ नि। अब म एकल भएको लगभग 25 वर्ष लाग्यो। त्यो बेलामा यङ स्टेजको थिएँ, सानो काखामा एउटा छोरा थियो, 2 वर्ष पुरा भएर 3 वर्ष लागेको थियो म एकल हुँदा। न उसलाई केही थाहा थियो, केही पनि थाहा थिएन नि त। त्यो अवस्थामा चाहिँ अबको मेरो गन्तव्य कहाँ हो, मैले के गर्ने हो, मैले कसरी गर्ने हो भन्ने हिसाबले नै त्यो एउटा पीडा भनौँ न, त्यो आफ्नो एउटा पीडा छँदैछ भनेदेखि कटाक्ष जुन समाजले चाहिँ हामीलाई दिने कटाक्षलाई सहँदा सहँदा फर्स्ट स्टेपैदेखि नै सहेर अगाडि बढ्दा अबको भविष्य त अन्यलमा, त्यो बेला त अन्धकारमय नै भविष्य त लागेकै हो। त्यसपछि अब हाम्रो अहिले जसले जसले यो प्रोग्राम सुन्नु भएको छ उहाँहरूलाई चाहिँ म एउटा एकदम हम्ली रिक्वेस्ट पनि के गर्न चाहन्छु भने, त्यस्तो बेलामा चाहिँ सहारा भनेको घरकै हुँदो रहेछ। घरको नै सासु ससुरा जेठाजु जेठानी देवर देउरानी होइन, त्यो घरको मान्छेले जति बोलेर हामीलाई इन्करेज गरेर अगाडि बढ्नलाई सहयोग गरेर अगाडि बढ्दा सहज म अनुभव हुँदो रहेछ। नत्र भनेदेखि त त्यो पीडा म अहिले सम्झिन्छु, म आफू एकल भइसकेपछिको अहिले पनि हरेक चरणमा चाहिँ सबैले क्वेसन चिन्हको रूपमा हामीलाई हेर्ने, हाम्रो चाहनाले हामी एकल भएको होइन नि, हाम्रो त त्यो नेचुरल्ली भएको हो। त्यो नेचुरल्ली हुँदाखेरि पनि सबैजनाको क्वेसनमाथि क्वेसन, त्यो क्वेसनको अन्त्यहीन क्वेसन हुँदो रहेछ। त्यो क्वेसनको आन्सर दिएर हामीले कहिले पनि सक्दैनौ। एकल महिला समूहमा आबद्ध भइसकेपछि अब हाम्रो राम्रो एउटा योगदान छ यसमा होइन, यसमा आबद्ध भइसकेपछि चाहिँ त्यहाँ अरू महिलाहरूलाई पनि देखिसकेपछि म एक्लै त रहेन छु नि, त्यहाँ धेरैजना यस्तो एकल महिलाहरू हुनुहुँदो रहेछ जसलाई चाहिँ आफ्नो गन्तव्य नै थाहा छैन। त्यसकारण केही त हामीले यसमा अहिले भएका कुराहरूलाई केही परिवर्तन गरेर लानुपर्छ भन्ने हिसाब, छहारी भनौँ न, हामीलाई एउटा रुने ठाउँ, एक एक ठाउँमा बसेर एक अर्काको दुःख बाँड्ने ठाउँ चाहिँ भएको हो एकल महिला चाहिँ, त्यसले पनि केही राहत दिएको थियो। नत्र भने मैले अघि पनि भने यो अन्त्यहीन प्रश्नहरूको जवाब दिँदा 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 चाहिँ त्यसले पनि मान्छेलाई कस्तो गर्दो रहेछ भनेदेखि एउटा डिप्रेसनमै लान खोज्ने, गाह्रो बनाउने त्यो समाजलाई त्यस्तो हुँदो रहेछ। म सम्झिन्छु, म मेरो छोराको कुरा पनि म यहाँ भन्न चाहन्छु। 5-6-7 वर्षको थियो होला ऊ, अनि उसले चाहिँ एउटा लेखेको थियो, एउटा आर्टिकल लेखेको थियो सिङ्गल वुमेन द लोन्ली वरियर भनेर के, एक्चुअली उसले एकदम एनालाइसिस गरेर त्यो 7 वर्षको केटोले, 7-8 वर्षको केटोले लेखेको चाहिँ वास्तवमै लोन्ली वरियरै हुँदो रहेछ। हामीलाई कोही पनि छैन नि त त्यो बेलामा, त्यो बेलामा त हाम्रो कोही पनि हुँदो रहेछ। हुन त अब विवाह नगरेर नि कति व्यक्तित्वहरूले एक्लै जिन्दगी बिताइरहनु भएको छ, तर वास्तवमा यो सामाजिक परिवेशमा बसिसकेपछि हामीले समाजको एउटा रुललाई मानिसकेपछिको एक्लो हुँदाको पीडा चाहिँ मैले भन्नै सक्दिनँ। अहिले पनि म एकल भन्दाखेरि म बाहिर हिँड्दाखेरि बिर्सिन्छु कुरा, धेरै कुरा बिर्सिन्छु, तर टोकसी रहन्छ के समयले, समाजले, संस्कारले टोकसी रहँदाखेरि चाहिँ साह्रै पीडा हो।
त्यही पीडालाई शक्तिमा बदलेर अगाडि बढिरहनु भएको छ, त्यस्तै पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नु पर्छ है भनेर सन्देश बाँड्न र अझै साहसका साथ अगाडि बढेर एकल महिलाको हक अधिकारको लागि लड्नको लागि अहिले लगभग 2 लाखको हाराहारीमा रहेका हाम्रा एकल दिदी बहिनीहरूको नेतृत्व गरिराख्नु भएको छ कविता म्याम। जिन्दगीमा हार खानु हुँदैन, जब जब अप्ठ्यारो क्षण आउँछ नि के कुराले अगाडि बढ्नलाई प्रेरित गर्यो?
जब म एकल भए त्यो बेलामा मेरो अगाडि खालि मेरो आँखाको अगाडि चाहिँ मेरो छोरा थियो, सानो बालकको छोरा जसलाई थाहा छैन के जिन्दगी, केही पनि त बुझेको छैन। 3 वर्षको छोरा अगाडि राखेर चाहिँ अगाडि बढ्ने, उसले मलाई मोटिभेट गर्यो अगाडि बढ्नको लागि, ए म डराउनु हुँदैन। एकदम भन्नै पर्दाखेरि मलाई त्यो बेलामा 2-4 चोटि मेरो दिमागमा नआएको पनि होइन म सुसाइड गर्छु कि क्या हो, छोरा त छ नि भन्ने आएको हो होइन, तर पनि त्यो बालकका हातहरूलाई यो संसारमा यो धरतीमा ल्याइसकेपछि मैले हार मान्न हुँदैन भन्ने हिसाबले उसलाई हेरेर म मोटिभेट भएँ। त्यसपछि मेरो बुवा र मेरो सासु बुवाले चाहिँ जिन्दगीमा हामी छौ पछाडि तिम्रो, तिमी दायाँ बायाँ नलागेर अगाडि बढ, तिमी पढ, तिमी काम गर भनेर मलाई यसरी एउटा साहस दिएको कारणले पनि म चाहिँ अगाडि बढ्नको लागि चाहिँ मलाई प्रेरित गर्यो। जब म एकल महिला समूहमा आबद्ध भएँ, म जस्तै अरू धेरै दिदी बहिनीहरूलाई त्यहाँ देखिसकेपछि होइन मैले त केही समाजमा चेन्ज ल्याउनु पर्छ, एकल महिलाहरूको लागि हक अधिकारको लागि लड्न पर्छ, म यसरी हरेस खाएर चाहिँ हिँड्नु हुँदैन, मैले केही गर्न पर्छ भन्ने एउटा मोटिभेसन त्यहाँबाट पनि भयो। धन्दाजी,
यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौं र कार्यक्रम आजका नारीमा एकल महिलाको सवालमा केन्द्रित रहेर आज हामी कुराकानी गरिरहेका छौं मानव अधिकारको लागि महिला एकल महिला समूह डब्ल्यूएचआरको अध्यक्ष कविता पाण्डेसँग। उहाँलाई हामी अधिवक्ताको रूपमा पनि चिन्छौं र अहिले लगभग 2 लाखको हाराहारीमा रहेका हाम्रा एकल दिदीबहिनीहरूको आमाहरूको छोरीहरूको जीवनको लागि, जीवन सुरक्षाको लागि, हक अधिकारको लागि र सशक्तिकरणको लागि नेतृत्वदायी भूमिका पनि निर्वाह गरिरहनु भएको छ। हरेक हाम्रा एकल आमा दिदीबहिनीहरूको आफ्नै संघर्षका कथा व्यथाहरू छन्, तिनै कथा व्यथामा लुकेको पीड़ालाई शक्तिमा बदलेर अगाडि पनि बढ़िरहनु भएको छ र हामी फेरि पनि भन्न चाहन्छौ, गर्व अवस्थादेखिको एउटा संघर्ष शुरू हुन्छ छोरीको, छोरी भएर जन्मिसकेपछिको निर्वाह गर्नुपर्ने भूमिका, आमाको रूपमा, छोरीको रूपमा, बुहारीको रूपमा, दिदीबहिनीको रूपमा, त्यो भूमिका असाध्यै जटिल छ अहिलेको परिस्थितिमा पनि। पुरुष सत्तात्मक सोचका कारण अहिले पनि धेरै संघर्ष गरेर अगाडि बढ्नु परिरहेको अवस्थामा फेरि परिस्थितिले एउटा दुःखद घटना घटाइदिन्छ र हाम्रा दिदीबहिनीहरू बाध्यताले, चाहेर होइन बाध्यताले र आकस्मिक घट्ने घटनाले गर्दाखेरि एकल हुनुपर्छ र त्यो एकल हुँदाखेरिको अवस्थामा पारिवारिक साथ, सहयोग, सुरक्षा, हक अधिकार, सशक्तिकरणका कुराहरू असाध्यै महत्वपूर्ण हुन्छ र कविता म्याम यहाँले नै भन्नुभयो होइन, जीवन जिउनु पर्छ, बिचैमा हरेस खाएर मर्नको लागि होइन, जीवन साहसका साथ डटेर अगाडि बढ्नको लागि हो भनेर यहाँहरू जस्तै धेरै उदाहरण पनि हुनुहुन्छ र जीवन कहिले पनि सकिँदैन, केही घटना होला, कहीँ कतै रोकेको जस्तो लाग्ला, तर जीवन त चलिरहन्छ नि होइन म्याम?
हजुर, त्यो त चलिरहन्छ नै, जीवन चलिरहन्छ, त्यसलाई चलायमान पनि बनाउनु पर्छ। किनभनेदेखि हरेक व्यक्तित्वको बीचमा हिँड्दै जाँदा धेरै ठक्कर त लाग्छ नै, त्यो ठक्करलाई पनि एउटा शक्तिको रूपमा, परिवर्तनको रूपमा पनि हामीले हेर्दै जान पर्ने रहेछ। त्यसो गर्दाखेरि चाहिँ अलिकति जिउनलाई सहज हुने चाहिँ अनुभव हुँदो रहेछ। किनभनेदेखि हामीले फेरि त्यो भनौँ न, यो दुःखमा नै बसेर, दुःखकै हालमा नै हामी सधैँ पौडी खेलेर नै बसिरह्यौँ भनेदेखि त त्यो जीवन त अन्त्य हुने नै रहेछ, त्यसको त कुनै औचित्य नै
रहेछ।
त्यस कारण घाम छाया जस्तै सुख र दुःख पनि हामीले चाहिँ ल्याउनु पर्छ। यो संसारमा सबभन्दा ठुलो कुरा चाहिँ एउटा बाँच्नको लागि, एउटा शक्तिको लागि चाहिँ हामीले खुसी नै ठुलो कुरा मान्न पर्ने रहेछ। सुख भनेको त्यो खुसी नै हाम्रो सुख हो भन्ने रूपमा हामीले चाहिँ सोचेर अगाडि बढ्यौँ भनेदेखि हामीलाई चाहिँ अगाडि बढ्न सजिलो हुँदो रहेछ। म त एउटा के पनि भन्छु भने, मेरो दिदी बहिनीहरूलाई अगाडि बसेर उहाँहरूले एउटा दयाको पात्र हुने होइन कि, एउटा शक्तिको उदाहरण हुनुपर्ने रहेछ। दयाको पात्र भइसकेपछि सबैजना मान्छेहरूले डोमिनेट गर्ने, ह्युमिलेट गर्ने गर्नु हुँदो रहेछ, होइन भनेर आफ्नै बोल्ड भएर आफूले देखाएर गइसकेपछि एक दिन दुई दिन अलिकति कुरा यो त यस्तो उस्तो भनेर भन्नुहुन्छ होला, त्यसपछि चाहिँ उहाँहरूले भन्न छोड्नु हुँदो रहेछ। त्यो चाहिँ मेरो एउटा अनुभव हो र धेरै दिदीबहिनीहरूको पनि अनुभव हो।
पक्कै पनि अप्ठ्यारोबाट जो माथि उठ्नु भएको छ, जसले कठिन घडीमा एकल आमाको भूमिका निर्वाह गर्दै आफ्नो सन्तानको लागि मात्र होइन आफ्नो लागि पनि जो बाँच्न जान्नु भएको छ र जसले पीड़ालाई शक्तिमा बदलेर अगाडि बढ़िरहनु भएको छ, ती तमाम हाम्रा एकल आमा दिदी बहिनीहरूमा हामीलाई गर्व छ। हामी सबैलाई कार्यक्रमको तर्फबाट सलाम पनि गर्छौं। र कविता म्याम, आज यो कुरा भनिरहँदा लामो समयदेखि एकल महिलाको हक अधिकारको लागि क्रियाशील हुनुहुन्छ, आफ्नो पीड़ालाई पनि शक्तिमा बदलेर अगाडि बढ़िरहनु भएको छ र सबैभन्दा महत्वपूर्ण कुरा त अहिले मानव अधिकारको लागि महिला एकल महिला समूह डब्ल्यूएचआरको केन्द्रीय अध्यक्षको रूपमा नेपाल भर रहेका हाम्रा एकल दिदी बहिनीहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्दै गर्दा एकल महिलाले सामाजिक सुरक्षा भत्ता दिलाउने कानूनी लडाईमा यहाँको महत्वपूर्ण भूमिका रहेको छ। साँच्चै त्यो लडाईले अहिले कस्तो रूप लिँदैछ होइन, हाम्रा एकल दिदीबहिनीहरूको हक अधिकार कसरी मजबुत बन्दैछ, आज हामी कार्यक्रममा यो पनि सुन्न चाहन्छौ।
हजुर, धन्यवाद सन्ध्याजी। वास्तवमै हामीले त्यो बेलामा एउटा एनालाइसिस के गरेको थियौँ भनेदेखि, सबैजना आमाहरू एकल महिलाको पीड़ा के त, उहाँहरूको उद्देश्य के त, उहाँहरूले चाहिँ चाहनु भएको चाहना के हो त भन्ने हिसाबमा हेर्दाखेरि त्यो बेलामा हामीले सोद्धाखेरि सबैजनाको खुसी र सुख भनेको नै उहाँहरूको सन्तानको शिक्षा दीक्षा सन्तानको खुसी भनेर ल्याउनु भएको थियो। किन एकल भइसकेपछि त उहाँहरूलाई राज्यले केही त उहाँहरूको स्रोत साधनले भ्याउँदाखेरि हाम्रो एकल महिलाहरूको प्रति पनि राज्य जिम्मेवार हुनपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो एकल महिला सबै उमेरको त्यो बेलामा खाली 60 वर्ष माथिको एकल महिलाले मात्रै एकल महिला भत्ता पाउने व्यवस्था थियो भने होइन, एकल महिला हुने बित्तिकै भोलिपल्टदेखि नै उसले सोच्न बाध्य हुन्छ कि अब म के गर्ने भन्ने हिसाबले सोच्न बाध्य हुने कारणले गर्दाखेरि उसँग धेरै रेस्पोन्सिबिलिटी आउने भएको कारणले एकल महिला भत्ता चाहिँ एकल हुने बित्तिकै पाउनुपर्छ भन्ने हिसाबले हामीले रिट हालेर त्यसमा चाहिँ सफलता पनि हासिल गऱ्यौँ। तर अहिले फेरि आएर देवानी संहिता 2074 चाहिँ के भन्ने छ भनेर भन्दा एकल महिलाहरूको चाहिँ फेरि त्यो अधिकारलाई अलिक संशोधन गरेर ल्याउन खोजिएको भएर अहिले फेरि हामी यसमा चाहिँ लबी गरिरहेको छौँ। हामीले मानवाधिकार आयोगमा अनि त्यसपछि अब महिला आयोग जहाँ जहाँ हुन्छ सम्बन्धित निकायहरूमा चाहिँ होइन त्यो काट्नु हुँदैन किनभनेदेखि त्यसले पनि धेरै एकल महिलाहरूलाई एउटा जीवन जिउनको लागि एउटा सपोर्ट गरेको छ, त्यसलाई ठुलो सपोर्ट भएको छ। त्यो एकल महिलाहरू अहिले अब झन्डै 2 लाख पुगिसक्नु भएको छ, त्यसमा पनि यङ एजको हुनुहुन्छ होइन, उहाँहरूको रोजगारीदेखि लिएर सबै कुरालाई पनि राज्यले सहयोग गर्ने पर्ने उहाँहरूको दायित्वको विषयलाई हेर्न पर्ने अवस्था त अझ छँदैछ, त्यसमा अझ लबी गर्दैछौँ। धेरै ठाउँमा जाँदाखेरि यो एकल महिलाको भत्ता लिँदाखेरि पनि धेरै एकल महिला दिदी बहिनीहरूलाई चाहिँ धेरै ठुलो राहत भएको छ। त्यो कुरा चाहिँ अब हामीले राज्यको सम्बन्धित निकायलाई कुरा गर्दाखेरि पनि गर्छौँ, त्यो चाहिँ ठुलो राहत उहाँहरूले मान्नुभएको छ। त्यसकारण यो लडाइँमा हामी अब सफल पनि भयौँ त्यो बेलामा होइन, हामी राज्यलाई पनि धन्यवाद दिन चाहन्छौँ। तर अब फेरि अहिले संशोधन गरेर लान खोजेकोमा चाहिँ त्यसमा एकचोटि फेरि पुनर्विचार गर्नपर्छ है, किनभनेदेखि हामी एकल महिलाहरूको स्थिति अझ 10% केही होला, 10-15% एकल महिलाहरू कोही जागिर खानुहुन्छ होला, कोहीको पेन्सन आउँछ होला श्रीमानहरूको, कसैको होला, थोरै पर्सेन्टेजमा छौँ। त्यो भित्रको एकल महिलामा चाहिँ जुन पीडा छ त्यसलाई चाहिँ यसले ठुलो यो भत्ताले ठुलो राहत दिएको छ, हामीलाई त्यसमा चाहिँ पुनर्विचार गर्नुपर्छ भन्ने मेरो यही कार्यक्रम मार्फत पनि मेरो अनुरोध हो राज्यलाई।
यहाँहरूको जुन यो एउटा अपेक्षा छ त्यो अपेक्षा पूरा होस् यसमा हामी पनि सँगै छौँ भन्न चाहन्छौ। हाम्रा एकल दिदी बहिनीहरूले साँच्चै आफ्नो हक अधिकारको लागि आफूले पाउने प्राप्त गर्न सकिने कुराहरूको लागि लिनुपर्ने साथ र सहयोगको लागि हाम्रा दिदी बहिनीहरूले जान्नै पर्ने बुझ्नै पर्ने कुरा के हो आज हाम्रो यो कार्यक्रम मार्फत भनिदिनुहोस् न।
अहिलेको जुन एउटा जेनेरेसनमा एउटा परिवर्तन देखेँ, एउटा अठोट देखेँ, त्यसको लागि त म मेरो सिङ्गल वुमेन दिदी बहिनीहरूलाई एकल महिला दिदी बहिनीहरूलाई धेरै धन्यवाद दिन्छु। मैले उहाँहरूलाई एकदम सम्मान गर्छु, एकदम मनैदेखि सम्मान गर्छु। उहाँहरूले आफ्नो क्षेत्रमा आफ्नो ठाउँमा चाहिँ आफूले गर्न सक्ने पहलहरू गरिरहनु भएको छ, जुन जुन ठाउँमा जानुपर्छ जुन जुन ठाउँमा के गर्नुपर्छ होइन त्यसको लागि वकालत गरिरहनु भएको छ। र पनि म के भन्छु भनेर भन्दा अहिले अब राज्यले विभिन्न नीति नियमहरू ल्याइरहेको छ होइन, अब अहिले स्थानीय सरकार हुनुहुन्छ, अब अहिले त हामी 3 तहको सरकारमा छौँ, आफूले पाउने हक अधिकार जस्तो कि अब महिलाको लागि दिएको छ कति कुराहरू होइन, कति सुविधाहरू दिएको छ जुन एउटा उहाँहरूले बनाउनु भएको नीति नियम अन्तर्गत र आफूले पाउनुपर्ने कुरा र केही कुरा चाहिँ अब जस्तो कि अहिले धेरै ठाउँको एकल महिलाहरूलाई चाहिँ एउटा सानो जग्गा भएदेखि नेपाल सरकारले सानो जग्गा मात्रै उपलब्ध गराइदिए पनि एउटा कमसेकम एउटा टेको बनाएर छाहारी चाहिँ बनाएर हामी बस्न पाएदेखि कमसेकम त्यो ठाउँ छ है हाम्रो भन्ने चाहिँ उहाँहरूको चाहना छ। धेरै ठाउँमा चाहिँ स्थानीय सरकार प्रदेश सरकारले राम्रो सहयोग गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ होइन, कति जिल्लामा त म गएँ पनि अब 2-4 जिल्लामा त कस्तो राम्रोसँग उहाँहरूले सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई त्यहाँको जनप्रतिनिधित्वहरूलाई स्थानीय लेभलमा हुनुहुन्छ उहाँहरू सबैलाई त हामी एकदम साँच्चीकै तपाईँले भन्नुभएको जस्तै हामी पनि सलाम गर्न चाहन्छौँ होइन, उहाँहरू हाम्रो मोटिभेसनको चाहिँ एउटा नियो हुनुहुन्छ उहाँहरू। र अझ पनि दिदीबहिनीहरूलाई चाहिँ के भन्छु भने अरू दिदीबहिनीहरूले गर्नुभएको कामको उदाहरण पनि लिएर जिल्लाले चाहिँ अर्को जिल्लाले गरेको एउटा चाहिँ रोल मोडलको रूपमा चाहिँ राम्रो प्रोग्रामलाई बेस्ट प्र्याक्टिसको रूपमा लिएर अगाडि बढ्नुपर्छ। हामी पनि सँगसँगै छौँ, उहाँहरू सँगसँगै छौँ, हामी एउटा समूहमा आबद्ध छौँ, होस्टेलमा हैसियत अवश्य पनि हामी गर्छौँ तर पहल त गर्नुपर्छ भन्ने मेरो अनुरोध हो। यो
पीडालाई शक्तिमा बदलेर अगाडि बढिरहनु भएको हरेक हाम्रा एकल आमा दिदी बहिनीहरूलाई हरेक पाइलामा सफलता मिलोस्, साहसका साथ अगाडि बढ्नुहोस् र सबैको साथ सहयोग पनि मिलोस्। र सधैँ सफलता हासिल पनि होस् भन्न चाहन्छौ। यो छोटो समय अवधिमा जति पनि कुरा यहाँले व्यक्त गर्नुभयो एकल महिलाको सवालमा रहेर आज हामी माझ हाम्रो श्रोता माझ जुन विचार जुन अनुभव यहाँले राखिदिनु भयो यसको लागि कविता म्याम यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद छ।
म चन्दाजीलाई पनि एकदमै धन्यवाद दिन्छु र रेडियो नेपाललाई पनि धन्यवाद दिन्छु। हाम्रो कुरा भनेको हामीमा मात्रै रहेर हुँदैन, यो चाहिँ देशव्यापी रूपमा सबै ठाउँमा चाहिँ प्रचार प्रसार पनि हुनपर्छ, के गरेको छ के गर्नपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूको रेडियो नेपालको तर्फबाट तपाईँहरूले यति गर्नुभएकोमा चाहिँ म एकदम भित्र हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनभने सबैले सुन्नुहुन्छ रेडियो नेपाल, सबैले बुझ्नुहुन्छ, सबै ठाउँमा पुर्याउनलाई हाम्रो होस्टेमा यसैमा तपाईँहरूले पनि सहयोग गरिदिनु भएकोमा म चन्दा बहिनी र हाम्रो रेडियो नेपालको सम्पूर्ण परिवारलाई नै धन्यवाद दिन चाहन्छु।
कार्यक्रम आजका नारीको आजको श्रृंखलामा हामीले एकल महिला सवालमा रहेर कुराकानी गर्यौं। मानव अधिकारको लागि महिला एकल महिला समूह डब्ल्यूएचआरको केन्द्रीय अध्यक्ष साथै अधिवक्ता कविता पाण्डेसँग पीड़ालाई शक्तिमा बदलेर अगाडि बढ़िरहेका हाम्रा हरेक एकल आमा दिदी बहिनीहरूलाई परिवार समाज र राष्ट्रकै साथ सहयोग रहोस्, सफल जीवनको लागि हामी शुभकामना पनि दिन्छौं। यही विचार र शुभकामनासँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक मित्र मोहन काफ्लेसँगै म चन्दा विष्ट पनि विदा माग्छु। अर्को साता फेरि महिला सवाल उठाउने क्रममा हामी कार्यक्रम आजका नारीको अर्को श्रृंखला लिएर उपस्थित हुने नै छौं र हाम्रो कार्यक्रमप्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई मेलबाट पनि सम्पर्क राख्न सक्नुहुन्छ। यसको लागि हाम्रो मेल रहेको छ cb.rnprogram@gmail.com। यही जानकारी सँगै आजको लागि भने नमस्ते, शुभ दिन।
एक में हिंदाए छोड़ी नहीं एक में